नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले 2035 नेपालको जलविद्युत जड़ी क्षमता 28,500 मेगावाट पुर्याउने लक्ष्य सहितको विद्युत विकास मार्गचित्र स्वीकृत गरेको छ। मार्गचित्र मार्फत अबको 11 वर्षमा विद्युतको थप 26,000 मेगावाट हाराहारीमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। हाल विद्युत जड़ी क्षमता 3,403 मेगावाट रहेको छ। उत्पादित विद्युतमा 13,500 मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको छ। अहिले नेपालमा बढ़ीमा 2200 मेगावाटसम्म विद्युत खपत हुने गरेको छ। यो 11 वर्षमा 15,000 मेगावाट विद्युत भने भारत, बंगलादेश र चीनमा निर्यात गर्ने लक्ष्य पनि राखिएको छ। त्यसमा भारतमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य तोकिएको छ। यसरी विद्युत विकास मार्गचित्र स्वीकृत हुँदै गर्दा निजी क्षेत्रले यसलाई सकारात्मक रूपमा लिएको छ। विशेष गरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले यसलाई चाहिँ सकारात्मक रूपमा लिँदै मार्गचित्र कार्यान्वयन चाहिँ चुनौतीपूर्ण भए पनि यो जसरी थालनी भयो, शुरूआत भयो, यसले चाहिँ नेपालको विद्युत विकासमा, ऊर्जा विकासमा सकारात्मक सन्देश दिने प्रतिक्रिया दिएका छन्। आज हामीले सरकारले स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र, यसमा समावेश भएका विषयहरू र यसले चाहिँ नेपालको समग्र ऊर्जा क्षेत्रलाई कसरी अगाडि बढ़ाउँछ लगायतका सन्दर्भमा आजको अन्तरसंवाद केन्द्रित गर्छौ। हामीसँग हुनुहुन्छ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
अब ढिलै भए पनि ऊर्जा विकास मार्गचित्र सरकारले ल्याएको छ, मन्त्री परिषदबाट स्वीकृत भएको छ। अब यो सँगै हाम्रा सम्भावनाहरू कसरी सम्बोधन हुँदै जान्छन्, विशेष गरी यो ऊर्जा क्षेत्रमा?
खास गरेर अहिले तपाईँले भने जस्तै नेपाल सरकारले ऊर्जा क्षेत्रको एउटा लक्ष्य ल्याएछ। यो लक्ष्य अन्तर्गत नेपालमा समृद्धि सम्भव छ भन्ने दृष्टिकोणका साथ यो लक्ष्यलाई अगाडि सारिएको छ। प्रवीणजी, अब अहिले हामीहरूले यसमा अहिले तपाईँ हामीलाई थाहै छ, नेपालमा हाराहारी 3500 मेगावाट मात्रै विद्युत हामीसँग छ। यसका बावजुद हामीहरूले अबका 10 वर्षमा आन्तरिक खपतै 13,000 मेगावाट चाहिँ हुन्छ भन्ने सर्वेक्षणले पनि बताउँछ र हाम्रो अध्ययनले त्यही भन्छ। त्यस 13,500 आन्तरिक खपतै हुने देखिन्छ भने 10,000 मेगावाट चाहिँ हामीहरूले भारतमा बिक्री गर्नका लागि सम्झौता गरिसकेका छौँ र बंगलादेशमा पनि हामीहरूले अहिले 40 मेगावाट चाहिँ सम्झौता पनि गऱ्यौँ र निर्यात पनि गऱ्यौँ भारतको ग्रिड प्रयोग गरेरै। त्यहाँको माग अत्यन्तै छ, तै पनि हामीहरूले 5,000 मेगावाट लगभग चाहिँ बंगलादेशमा पनि निर्यात गर्न सक्छौँ भन्ने छलफल चलिरहेको छ र यसका आधारमा यी लक्ष्यहरू तय गरिएको छ र यसलाई छिटो छरिटो विकास गर्नुपर्ने आजको आवश्यकता छ। हिजोको जस्तो अवस्था छैन नेपालमा। नेपालमा के अवस्था छ भने यस क्षेत्रको इन्फ्रास्ट्रक्चरहरू तयार भइसकेको छन्, प्रविधिमा पनि विकास भएको छ, प्राविधिकहरूमा पनि विकास भएको छ। अहिले गाउँ गाउँमा बाटो घाटो पुगिसकेका छ र यसका विषयमा उत्पादन भएको लामै समय भएका कारणले निजी क्षेत्रहरू पनि अत्यन्तै आकर्षित भएको अवस्था छ। स्वदेशी विदेशी सबै निजी क्षेत्रहरूलाई साथमा लिएरै यसको विकास गर्ने लक्ष्यका साथ सरकारले यो काम सुरु गरेको छ। ढिलो भयो भन्ने जुन प्रश्न राख्नुभयो, जतिखेर सुरु गर्ने त्यतिखेरैबाट अगाडि बढ्ने हो, ढिलो भन्ने कुरालाई लिनुहुन्न। अब नेपाल चाहिँ आर्थिक समृद्धिका लागि अगाडि बढ्यो भन्ने बुझ्नुपर्छ प्रवीणजी।
भनेपछि यो मार्गचित्रमा समावेश भएका विषयहरू चाहिँ तत्काल कार्यान्वयन हुने खालका छन् र विभिन्न परिस्थितिका कारण पनि यहाँले अघि उल्लेख गर्नुभयो, त्यो कार्यान्वयन चाहिँ सहज हुने गरी यो मार्गचित्र तयार पारिएको छ।
हो, पक्कै पनि। अब हामीहरूले ठूल्ठूला जलाशयुक्त आयोजनाहरूलाई अगाडि बढाउँछौ, जो लामो समयदेखि अध्ययन भएका र थन्किएका, केही लगानी भएका र अधुरो ढङ्गमा चाहिँ स्थगितका रूपमा रहेका आयोजनाहरू हामीसँग छन्। जसलाई हामी तुरुन्तै सुरु गर्छौँ। र यस क्षेत्रमा हामीहरूले पहिलो कुरा चाहिँ दुईवटा कुरालाई लक्ष्यका साथ अगाडि बढाएका छौँ। आन्तरिक स्रोत कति हो 10 वर्षमा खर्च गर्ने र कुन कुन आयोजनामा खर्च गर्ने तय गर्छौँ, र स्वदेशी लगानीकर्ताहरूले कहाँ कहाँ गर्न सक्नुहुन्छ त्यसको तय गर्छौँ, र सँगसँगै विदेशी लगानीकर्ताहरूलाई पनि हामी यस क्षेत्रमा आह्वान गर्छौँ। त्यसो भएको कारणले जस्तो तपाईँ हामीहरूलाई थाहै छ, बुढी गण्डकी झन् 43 अर्ब खर्च भएको आयोजना परियोजना 1200 मेगावाटको जलाशयुक्त आयोजना, त्यसमा अरू चाहिँ पर्यटकीय दृष्टिकोणले पनि आय आर्जन हुने क्षेत्रका रूपमा लिँदा लिँदै पनि त्यसलाई स्थगित रूपमा चाहिँ गरेर राखिएको अवस्था छ। अहिले तपाईँले हामीहरूले सुरु गर्नै लागिराखेको आयोजनाहरूको अप्पर अरुण 1063 मेगावाटको छ। हामीहरूले यस्ता ठुला आयोजनाहरू चाहिँ हामीसँग थुप्रै आयोजनाहरू छन्, यस्ता ठुला आयोजनाहरूलाई अब थापिराख्नुहुन्न। कर्णालीमा पनि थुप्रै आयोजना छन् यहाँलाई थाहै छ, त्यसो भएको कारणले उत्तर गङ्गा होस् या बुढी गण्डकी होस् या अप्पर अरुण होस् या तम्मर आयोजना होस् या पञ्चेश्वरै भन्नुहोस्, पञ्चेश्वरमा पनि सिँचाइ प्लस हाम्रो चाहिँ ऊर्जा पनि उत्पादन हुने डबल फाइदाका आयोजनाहरू छन्। यस्ता सबै आयोजनाहरूलाई हामी सुरुवात गर्छौँ। त्यसो भएको कारणले हामीसँग ठुल्ठुला आयोजनाहरू पनि छन्। कर्णाली चिसापानी हामीहरूले 10,800 भने पनि अब झन्डै 16,000 मेगावाट उत्पादन हुने अहिले मोटामोटी आँकडा भइसकेको अवस्था छ। त्यसो भएको कारणले यस्ता ठुल्ठुला आयोजनाहरू पनि एकैचोटि हामी सुरुवात गर्छौँ, र अहिले झन्डै 11,000 मेगावाट चाहिँ पिपिए भएर काम सुरु भइराखेको अवस्था छ। त्यसो भएको कारणले यी आयोजनाहरूलाई सम्भव छ, बनाउन सकिन्छ, र यसभित्र रोजगारी सिर्जना गर्न सकिन्छ, र समृद्ध नेपालको सुरुवात यसै क्षेत्रबाट गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो सरकारले यस्ता आयोजनाहरूलाई अगाडि सार्दै मार्गचित्र पास गरेको हो नेपाल सरकारले भन्ने कुरा म प्रवीणजीलाई मार्फत सबैलाई अनुरोध गर्न चाहन्छु।
हजुर, अब हाल हामीसँग रन अफ द रिभर आयोजनाहरू धेरै छन्। अब यहाँले उल्लेख गर्नुभयो जलाशयुक्त आयोजना बुढी गण्डकी, यो महत्वाकांक्षी आयोजना पनि हो, तर अब धेरै रकम यसमा खर्च भइसकेको छ मुआवजा वितरण लगायतका कामहरू का लागि। अब यो आयोजना अगाडि बढाउन सकिएको छैन। अब विश्लेषकहरूले चाहिँ जबसम्म हामीसँग जलाशयुक्त आयोजनाहरूबाट विद्युत उत्पादन हुँदैन तबसम्म हाम्रो विद्युत विकास चाहिँ दिगो हुँदैन, रन अफ दि रिभर आयोजनाहरू चाहिँ भनौँ न यसको जे पनि हुनसक्छ, अब यो जबसम्म जलाशयुक्त आयोजनाहरूको विकास गर्न सक्दैनौ त्यसमा चाहिँ हामी पछि नै पर्छौ भन्ने विश्लेषण छ। अब यो जलाशयुक्त आयोजनाहरू बुढी गण्डकी लगायतका आयोजनाहरू निर्माण हुन सकिरहेको छैन, अब यो सन्दर्भमा थप यस्ता आयोजनाहरूको खोजी गर्न अब मन्त्रालय भनौ न समन्वय चाहिँ कसरी हुन्छ?
अब यो ऊर्जा सुरक्षाका लागि पनि हामीहरूले यस्ता जलाशयुक्त आयोजनाहरूलाई अगाडि बढाउनु पर्छ, र यसको पूर्ण रूपले मन्त्रालयले तयारी गरिसकेको अवस्था छ। तपाईँले भने जस्तो बुढी गण्डकीलाई मात्रै कुरा गर्यो भने पनि 43 अर्ब चाहिँ हामीहरूले लगानी गरिसकेको, तर अलपत्र परेको कारण चाहिँ फाइनेन्सियली हिसाबले यो भाइबल छैन, अर्थात् यो लगानीका दृष्टिकोणले प्रति उत्पादक भयो भन्ने केही सोचहरू केही छलफलहरू चलेका कारण यो अगाडि नबढेको पाइयो। तसर्थ हामीहरूले यसमा लामै अध्ययन गऱ्यौँ र यसलाई दुईटा भागमा वितरण गरेका छौँ। अहिले हामीहरूले ड्यामको पार्ट एउटा, जलाशयुक्त पार्ट एउटा, र हाइड्रो उत्पादनको पार्ट अर्को, दुईटा पार्ट गरेर लगानीका दृष्टिकोणले पनि कसरी चाहिँ लाभदायक हुन्छ, अर्थात् फाइनेन्सियली दृष्टिकोणले कसरी भाइबल हुन्छ भन्ने हिसाबले पनि हामीहरूले यस्ता आयोजनाहरू हेरेर सबै आयोजनाहरूलाई लगानीका दृष्टिकोणले फाइदाजनक हुने गरी, लगानी नडुब्ने गरी, लगानी सुरक्षित हुने गरी पनि हामीहरूले यसको मापदण्डहरू तयार गरेका छौँ। यसमा व्यापक रूपमा छलफल भएको छ। हामीलाई हिउँदमा बढी बत्ती चाहिने, बर्खामा हामीसँग अलिकति बढी भए जस्तो हुने र भारतमा बर्खामा बढी चाहिने, हिउँदमा चाहिँ उहाँहरूलाई अलिक कम चाहिने, यो दुई देशको बिचको पनि यसको प्रयोग मिलेको कारणले पनि यसको खपतमा हामीहरूले जोड दिन्थ्यौँ। दुवै देश अझ त्रिदेशी अहिले बङ्गलादेशमा पनि गरेका छौँ, भोलि अझै विस्तार हुन सक्छ। त्यसो भएको कारणले हामीसँग स्रोत छ, यो स्रोतको अधिकतम परिचालन गर्नुपर्छ। हामी खालि गरिब भयौँ भनेर बसेर हुँदैन, हामी सधैँ अर्काको आश गरेर हुँदैन, हामीसँग भएका स्रोत साधनहरूलाई अत्याधिक रूपमा प्रयोग गर्नुपर्छ। यही क्षेत्रबाट सुरु गरौँ भन्ने सरकारको सोचका साथ यो धेरै अगाडि पनि बढेका कारणले ऊर्जा सुरक्षालाई ध्यानमा राखेर हामीहरूले यसको परिचालन निर्माणमा चाहिँ
अब लगानीको पनि विषय छ, ठूलो लगानी आवश्यकता पर्छ। यो अलिकति महत्वाकांक्षी भयो कि अब यो चुनौती, यो कार्यान्वयन चाहिँ चुनौतीपूर्ण देखिन्छ, विशेष गरी लगानीको सन्दर्भमा भन्ने खालका विश्लेषणहरू छन्। अब राजनीतिक स्थायित्व, बजार, लगानी र लाभको सुनिश्चितताका साथै अब भू राजनैतिक अवस्था जस्ता विषयले पनि लगानीमा प्रभाव पार्ने देखिन्छ। अब लगानीको जुन खालको लगानी आवश्यकता छ, अब यो ऊर्जा विकासको समग्र अब बाह्य लगानी र देशभित्रैका निजी क्षेत्रबाट गरिने लगानीहरू कसरी भनौं न, उनीहरूलाई आश्वस्त पार्ने खालका कार्यक्रमहरू के छन् त्यस्ता?
लगानीको कुरा चाहिँ कस्तो भने, जहाँ बजारको सुनिश्चितता हुन्छ त्यहाँ लगानीको समस्या हुन्न। हिजोको र आजको परिस्थिति नेपालको ऊर्जा क्षेत्रको फरक छ। अघि नै मैले भनिसकेँ, हामीले अन्तर्देशीय विद्युत व्यापार गर्न थालिसक्यौँ, सम्झौताहरू गरिसक्यौँ, हाम्रो बजारहरू प्रशस्त छ, हाम्रो आन्तरिक खपत पनि बढेर गएको छ। त्यसो भएको कारणले बजारको अब समस्या छैन। बजारको समस्या नभइसकिसकेपछि लगानीको खासै ठुलो समस्या हुन्न। एउटै आयोजनाहरू 1.5 खर्ब, 2 खर्ब, 2.5 खर्ब होइन लगानी हुने भएको कारणले यसो हेर्दाखेरि रकम नेपालको अर्थतन्त्रको हिसाबले हेऱ्यो भने रकम ठुलो हो कि जस्तो लाग्ने, तर यो क्षेत्रको आवश्यकता र यो क्षेत्रको बजारको सुनिश्चिततालाई हेर्दाखेरि यो रकमहरू चाहिँ यस क्षेत्रमा लगानी गर्न खासै ठुलो कुरा होइन भन्ने मलाई हामीहरूलाई लागेको छ। त्यसै हिसाबमा यो कार्ययोजना अगाडि बढेको हो। हामी आन्तरिक हिजो कस्तो थियो प्रवीणजी, तपाईँ हामीहरूलाई थाहा छ, नेपालभित्र अहिलेभन्दा 5-7 वर्ष, 8-10 वर्ष अगाडिका कुरा गऱ्यो भने 5 मेगावाट, 10 मेगावाटका आयोजनाहरूमा लगानी गर्ने नेपालका ब्याङ्कहरू हिचकिचाउने अवस्था थियो। र नेपाली लगानीकर्ता पनि आफै पनि ठुल्ठुला आयोजनातिर त्यति ध्यान दिन नसकेको, गर्न नसकेको अवस्था थियो। तर आज परिष्कृत भएको छ, लगानी गर्न 200-300 मेगावाटका आयोजनाहरू नेपाली डेभलपरहरूले नै विकास गर्न सक्ने, नेपालका ब्याङ्कहरूले नै, वित्तीय क्षेत्रहरूले नै लगानी गर्न सक्ने परिस्थितिमा पुगेको छ। त्यसो भएको कारणले यसको आकार पनि आफैमा बढ्दै गएको छ। यो किन बढेको भन्दा बजार सुनिश्चितता भएको कारणले हो। अहिले ब्याङ्कको अवस्थालाई हेर्नुभयो भने यत्रो पुँजी थुप्रिएर बसेको छ, यत्रो रिमिट्यान्स आएको छ, यी सबै क्षेत्रलाई हिसाब गरेरै यो कार्ययोजना आएको र यो लगानीका दृष्टिकोणले खासै अब चिन्ता लिनुपर्ने विषय चाहिँ छैन र होइन। मल्टिनेसनल कम्पनीहरू पनि अहिले नेपालमा चाहिँ लगानी गर्न, यस क्षेत्रमा लगानी गर्न उत्सुक रहेर पटक पटक छलफल चलिरहेको विषय छ। त्यसो भएको कारणले हामीले खालि वातावरण सिर्जना गर्नुपर्छ। यो वातावरणका लागि नै यो कार्ययोजना चाहिँ तय भएको। यो वातावरण पनि निर्माण सरकारले गर्ने हो। अब सरकार निश्चित लक्ष्यका साथ अगाडि बढेको कारणले यो विश्वसनीयताका कारण पनि र यो बजारको सुनिश्चितताको कारण पनि लगानी ठुलो कुरा होइन।
अब अहिले लगानीकै सन्दर्भमा एउटा सानो आयोजना सुरु गर्न पनि अलिकति अप्ठ्यारो छ भन्ने लगानीकर्ताहरूको धारणा छ। वन वातावरण यो रूख कटानीको समस्या छँदैछ, सँगै अब एउटा जलविद्युत बनाउँदा सरकारी प्रक्रिया पूरा गर्न विभिन्न मन्त्रालय विभिन्न विभाग र विभिन्न टेबुलहरू धाउनुपर्ने बाध्यता छ। यसमा यो समस्या समाधान गर्न निजी क्षेत्रले पटक पटक आग्रह पनि गरेको छ। अब यो सन्दर्भमा लगानीकर्ताहरूलाई अब सहज ढंगबाट विद्युत आयोजना शुरू गर्ने वातावरण बनाउन अब मन्त्रालयले अब यो मार्गचित्र पछि भनौं न कार्यान्वयनमा आएसँगै त्यो वातावरण पनि बनाउन जरूरी हुन्छ। अब यसतर्फ यहाँहरूको ध्यान कस्तो छ, यो वातावरण बनाउने प्रक्रियामा मन्त्रालय कसरी अगाडि बढ्छ?
होइन, यो हामी चाहिँ साउन अन्तिमतिरदेखि नै अन्तर मन्त्रालयहरू छलफल गरेर वन तथा वातावरण मन्त्रालय मन्त्रीज्यूहरू सचिवजीहरू हामीहरू बसेर भूमि सुधार मन्त्रीज्यूहरू सचिवज्यूहरू बसेर जग्गा प्राप्ति कसरी गर्न सकिन्छ, वातावरणलाई हामीले एकातिर चाहिँ पर्यावरणको पनि ध्यान दिनुपर्नेछ, वातावरणलाई पनि हामीहरूले संरक्षण गर्नुपर्नेछ। ग्लोबल वार्मिङ बनाएका छौँ, होइन, समस्याहरू छन् र तिनलाई पनि सुरक्षित राख्दै छिटो छरिटो काम कसरी गर्न सकिन्छ भनेरै छलफल गरेर सचिवजीको नेतृत्वमा पाँच छवटा मन्त्रालयका जुन छवटा मन्त्रालयका सहसचिवहरू समेत समावेश गरेर यो लामो छलफलका पछाडि चाहिँ हामीहरूले यसको कार्ययोजना तय गरेका हौँ। यी सबै विषयहरू यो मार्गचित्रमा समावेश भएको छ, समेटिएको छ, यो लामो समय नलाग्ने। त्यस कारण हामीसँग एक हिसाबले भन्यो भने छुट्टै समय हो, 10 वर्षमा हामीहरूले 25,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिसकिसकेपछि तिनका समस्याहरू के हुन् त, त्यो लक्ष्य प्राप्ति गर्नलाई कहाँनिर हामीहरूले सहायता प्रदान गर्नुपर्छ, कसरी प्रदान गर्नुपर्छ भन्ने विषयमा पनि व्यापक रूपमा छलफल भएर यो मार्गचित्र तय भएको हो। त्यसो भएका कारणले हिजोको भन्दा समय पनि मैले अघि पनि भने परिस्थिति पनि फरक छ, मानसिकता पनि फरक छ, कार्ययोजनाहरू पनि त्यसै हिसाबले बनेका छन्। त्यसो भएको कारणले यी समस्याहरूलाई समस्या छैनन् छन् थिए, यिनलाई सरलीकरण गर्दै हामी अगाडि बढ्छौँ र यी सबै कुरा यस मार्गचित्रमा पनि समेट।
त्यसो भए अब एउटा लगानीकर्ताले ऊर्जामा जलविद्युतमा लगानी गर्दै गर्दा उसले चाहिँ सहज ढंगबाट त्यो आयोजना चाहिँ सम्पन्न गरेर त्यस आयोजनाबाट विद्युत उत्पादन गर्न सक्ने गरी त्यो वातावरण तयार गर्न अब यो मार्गचित्र कार्यान्वयनमा आएपछि र मन्त्रालयले पनि त्यो अनुसारको गृह कार्य चाहिँ त्यो ढंगबाट अगाडि बढाउने गरी गृह कार्य गरेको छ। अब सँगै अब खपतको कुराहरू पनि छ, आन्तरिक खपत बढाउने 10 वर्षमा 13,000 मेगावाट पुर्याउने लक्ष्य छ। अब अहिले 3,000 पनि पुग्न सकेको छैन, अब यो लक्ष्य चाहिँ कति चुनौती हो विद्युत खपत बढाउने, अब कसरी खपत बढाउने, अब यही अवस्थामा जाने हो भने खपत अब 13,000 10 वर्षमा कसरी सम्भव होला, अब यो योजना भनौँ न यो खपत बढाउने तर्फ चाहिँ
तीनवटा कुराहरू हुन्छ। हामी निर्यातलाई चाहिँ घटाउँदै लान्छौँ, पेट्रोल डिजल जस्ता कुराहरूलाई घटाउँदै जान्छौँ र विद्युत लाई प्रयोग गर्छौँ, चुलो चुलोमा हामी विद्युत पुर्याउँछौँ जहाँ ग्यास होइन खपत भइराखेको छ, दाउरा खपत भइराखेको छ। यसरी भने प्रविधि मैत्री पनि हुँदै गएका कारणले प्रविधिको प्रयोग पनि जति आधुनिकरण भयो, जति प्रविधिको प्रयोग भयो, त्यति चाहिँ विद्युतको माग बढ्छ। त्यसो भएको कारणले यो हाम्रो सर्वेक्षणको आधारमै यसलाई तय गरिएको लक्ष्य भएको कारणले आन्तरिक खपत यसै बढ्नेछ। त्यस कारण हामीलाई 2-3 वटै फाइदा हुन्छ, हाम्रो आजसम्म गरिराखेको आयात जुन व्यापार घाटामा हामी बसिराखेका छौँ यो पनि एउटा ब्यालेन्समा आउने हुन्छ र यसको आन्तरिक हाम्रो स्रोतको प्रयोगले हामी चाहिँ आयातलाई घटाउन सक्छौँ र यी प्रतिस्थापित विषयहरू रहन्छन्। मैले भने अघि तेलको कुरा, डिजल, पेट्रोल, ग्यास जस्ता कुराहरूलाई हामीले घटाएर लिएर जान्छौँ र यसलाई बढाएर लिएर जान्छौँ। त्यसो भएको कारणले अब आज प्रति युनिट प्रति व्यक्ति 450 युनिटको हिसाबले खर्च प्रयोग भइराखेको छ भने अब 1500 पुग्ने लक्ष्य चाहिँ हामीले सर्वेक्षणकै आधारमा गरेको कारणले यो आन्तरिक खपत पनि सम्भव छ, अझ बढी गर्नुपर्छ। जति बढी आन्तरिक खपत गर्यो त्यति बढी फाइदा हुन्छ र बजार पनि त्यति बढी सुरक्षित हुन्छ। त्यसो भएको कारणले अरू देशमा हेर्नुभयो भने अलिकति विकसित राष्ट्रहरूमा लाखौँ चाहिँ मेगावाट विद्युत खपत भएको छ। यो त प्रविधिको सँगसँगै विकास सँगसँगै विद्युतको आवश्यकता पर्ने हो, त्यस कारणले ऊर्जाको आवश्यकता पर्ने हो र त्यसमाथि पनि हाम्रो त ग्रिन ऊर्जा भएको कारणले पनि हामीलाई चाहिँ खपत बढाउने मात्र होइन विदेशमा चाहिँ हामीहरूले खपत जति बढायौँ ती प्रतिस्थापित हुने जुन कारण छ कार्बनको विषयलाई पनि हामीले कार्बनको क्लेममा पनि हामी कार्बन उत्सर्जन गरेको कारणले हामीले चाहिँ त्यो क्लेम पनि गर्ने र यो चाहिँ कार्बन बिक्री गर्ने पनि बाटो बन्छ। त्यसो भएको कारणले हामीले आन्तरिक खपतलाई यसरी पनि बढी जोड दिनुपर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले यो सम्भव छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग कुराकानी गरिरहेका छौं। सरकारले विद्युत विकास मार्गचित्र कार्यान्वयनमा ल्याएको छ, स्वीकृत गरेको छ र यो कार्ययोजना यो मार्गचित्र स्वीकृत भएसँगै नेपालको विद्युत विकासमा यसले पार्ने सकारात्मक प्रभावका सम्बन्धमा आज हामी कुराकानी गरिरहेका छौं। अब मन्त्रीज्यू, अब समग्र ऊर्जा विकासको लागि नेपाल विद्युत प्राधिकरण र सम्बन्धित मन्त्रालय ऊर्जा मन्त्रालय बीचको सहकार्य एकदमै जरूरी हुन्छ। पछिल्लो समय मन्त्रालय र प्राधिकरण बीच खटपट देखिएका कुराहरू संचार माध्यममा आएका छन्, यसले समग्र विद्युत विकासमा सँगै उपभोक्तामा पनि एउटा किसिमको त्रास भनौं न, जसरी एउटा नेपालको ऊर्जा अब ढुक्कसँग प्रयोग गर्न सकिने अवस्था छ भनेर एउटा ग्राहकहरू विश्वस्त हुने अवस्थामा यसरी बारम्बार यो खटपटका जुन खालका समाचारहरू आउँछन् यसले अलिकति चस्का आम नागरिकमा पस्ने गरेको छ, यो सन्दर्भमा चाहिँ अलिकति स्पष्ट गरिदिनुहोस् त।
मैले अघि यहाँ के निवेदन गरेँ भने नेपाल सरकारले आफ्नो लक्ष्यहरू तय गर्दै गर्दा निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने कुरा मैले अनुरोध गरेँ। आज पनि निजी क्षेत्रको सहयोग यस क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण छ। त्यस कारणले एकातिर निजी क्षेत्र छ भने हाम्रो अर्कोतिर लामो समयदेखि काम गर्दै आएको विद्युत प्राधिकरण, विद्युत उत्पादन गर्ने अरू निकायहरू पनि छन्। त्यसो भएको कारणले हामी सँगसँगै जान्छौँ। यो प्राधिकरणको जे खटपटीका विषयमा यहाँले कुरा राख्नुभयो यो गौण विषय जस्तो लाग्छ, किनभने मन्त्री आफै नै अध्यक्ष हुने भएका कारणले त्यहाँ भएका समस्याहरू हिजो के समस्याहरू थिए छन् होइन त्यसलाई निराकरण गर्दै अगाडि बढ्छ। यो आखिरी सरकारको 100% लगानी भएको प्राधिकरण सरकारले यो लक्ष्य लिइसकेपछि यो लक्ष्य अनुरूप काम गर्ने गराउने गरी नै काम गर्छ। प्राधिकरणका एकजना व्यक्ति दुईजना व्यक्तिका विषयमा लिएर सरकारले चर्चा गरिदिन त्यति उपयुक्त हुन्छ जस्तो लाग्दैन। राम्रो काम गर्दा पुरस्कृत गर्ने, नराम्रो काम गर्दा दण्डित गर्ने, उपयुक्त पात्रलाई काम लगाउने भन्ने त सरकारले आफ्नो दृष्टिकोण राखि नै हाल्छ। त्यसो भएको कारणले हिजोका यो लामो समयदेखि एउटा त्यो डेडिकेटेड लाइनका विषयमा ट्रङ्क लाइनका विषयमा केही समस्या भएको देखिरहेछन्। तिनै समस्याका कारण चाहिँ बाहिर बजारमा जे चर्चा परिचर्चा भएको छ यो खास ठुलो कुरा होइन। अब यसलाई पनि चिरेर सरकार अगाडि बढ्छ। समस्याहरू यसरी लामो 10 वर्षसम्म समस्या पाल्ने क्रोनिक बनाउने ढङ्गले काम गर्नु हुँदैन। त्यसो भएको कारणले यस्ता समस्याहरूलाई पनि चिरेर सरकार अगाडि बढ्छ।
हजुर, हस् मन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद प्रवीणजी, यहाँ र यहाँको सम्पूर्ण सहयोगी साथीहरूलाई र हामीलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार। यो अत्यन्तै महत्वपूर्ण विषय छ, हामी सबै नेपालीहरूले मिलेर यस क्षेत्रको विकास गर्नुपर्छ, यो हाम्रै लागि हो।
हामी कुराकानी गर्दैथ्यौं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग। मन्त्री परिषद बैठकले विद्युत विकास मार्गचित्र 2081 स्वीकृत गरेको छ। यो स्वीकृत भएसँगै कार्यान्वयनमा यो अगाडि बढ़नेछ र यो कार्यान्वयन चाहिँ निजी क्षेत्रहरूले पनि निजी क्षेत्रका ऊर्जा उत्पादकले पनि यो मार्गचित्रलाई स्वागत गरेका छन् र यो मार्गचित्रले समग्र नेपालको ऊर्जा विकासमा एउटा महत्वपूर्ण योगदान दिने र एउटा कोसेढुङ्गा साबित हुने विश्लेषण गरिएको छ र यसै सन्दर्भमा आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।